بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پہ۔ السلام علیکم ناظرین، انداز جہاں کے ساتھ محمد مہدی شرافت حاضر ہے۔ ہماری ویب سائٹ کا پتہ ہے urdu.sahar.tv.ir اور ہمارا ای میل ایڈریس ہے andaz_jahan@sahar.tv.ir۔ اور انداز جہاں میں آج ہماری گفتگو کا موضوع ہے شام کا بحران، قومی آشتی کی کوششیں اور امریکہ اور اس کے اتحادیوں کا رویہ۔ تو لیجیے ملاحظہ فرمائیے انداز جہاں۔ ناظرین، شام کی حکومت نے بارہا قومی آشتی اور قومی مذاکرات پر زور دیا ہے، اور حال ہی میں حکومتی عہدیداروں نے ایک بار پھر تمام مخالف گروہوں کے ساتھ مذاکرات کے لیے دمشق کی مکمل آمادگی کا اعلان کیا ہے۔ اگرچہ روس کے وزیر خارجہ سرگئی لاروف نے اعلان کیا ہے کہ شام کے بحران کے سیاسی حل کے حامیوں کی تعداد بڑھ گئی ہے، اور خود امریکہ بھی اس نتیجے پر پہنچا ہے کہ شام کا بحران صرف سیاسی طریقے سے حل کیا جا سکتا ہے، اور حکومت امریکہ نے شام کے صدر بشار اسد سے یہ مطالبہ کر کے کہ مخالفین کے ساتھ مذاکرات کا اجازت نامہ صادر کریں، یہ ظاہر کرنے کی کوشش کی ہے کہ وائٹ ہاؤس مذاکرات کا حامی ہے۔ لیکن اسی کے ساتھ امریکہ کی ریشہ دوانیاں بھی جاری ہیں بلکہ بڑھ گئی ہیں۔ چنانچہ امریکہ نے جہاں مذاکرات کی حمایت کا اعلان کیا ہے، وہیں مسلح گروہوں کی مدد اور حمایت بڑھانے کا بھی اعلان کیا ہے۔ اس کے علاوہ امریکہ نے دمشق میں انجام پانے والے دہشت گردانہ حملوں کی مذمت میں پیش کی جانے والی قرارداد کو بھی ویٹو کر دیا جو روس نے پیش کی تھی، جبکہ اس حملے میں بڑی تعداد میں اسکولی بچے مارے گئے تھے۔ قرارداد ویٹو ہونے کے بعد روس نے سخت برہمی ظاہر کرتے ہوئے کہا تھا کہ امریکہ کا یہ اقدام دہشت گردی کی حوصلہ افزائی کے مترادف ہے۔ آج کے پروگرام میں ہم اس بات کا جائزہ لیں گے کہ شام کے بحران کے حل کے لیے بین الاقوامی سطح پر کیا ہو رہا ہے۔ شام کے لیے اقوام متحدہ اور عرب لیگ کے مشترکہ نمائندے اخضر ابراہیمی کا مشن کس مرحلے میں ہے، امریکہ اور اس کے اتحادی مذاکرات کی حمایت کا دعویٰ بھی کرتے ہیں، اور دہشت گرد گروہوں کے اسلحہ جاتی اور مالی امداد بڑھانے کی بات بھی کرتے ہیں، وہ چاہتے کیا ہیں۔ آج کے مباحثے میں شرکت کے لیے ہم نے دہلی اسٹوڈیو میں آنے کی دعوت دی ہے ہندوستان کے ممتاز تجزیہ نگار جاوید نقوی صاحب کو۔ ہمارے اسلام آباد اسٹوڈیو سے اس مذاکرے میں حصہ لیں گے پاکستان کے ممتاز تجزیہ نگار اظہر آبدی، اور ٹیلی فون لائن کے ذریعے اس مباحثے میں شریک کیا جائے گا ناروے سے حیدر حسین صاحب کو۔ لیکن پہلے شام کے بارے میں ہماری رپورٹ ملاحظہ فرمائیں۔
مشرق وسطی کا ملک شام مارچ 2011 سے بدامنی کی آگ میں جل رہا ہے، اور بیرونی ممالک کی تشدد کو ہوا دینے کی بھرپور کوششوں کے درمیان شام کی حکومت سیاسی اور دفاعی دونوں محاذوں پر بھرپور کوششوں میں مصروف ہے کہ ملک میں حالات کو معمول پر لایا جا سکے۔ برطانیہ اور امریکہ کے وزرائے خارجہ ولیم ہیگ اور جان کیری نے لندن میں ایک مشترکہ پریس کانفرنس میں شام میں سرگرم مسلح دہشت گرد گروہوں کی حمایت اور مدد جاری رکھنے کا اعلان کیا۔ امریکہ، برطانیہ اور ان کے بعض عرب اتحادیوں کی کوشش ہے کہ جیسے بھی ہو شام میں صدر بشار اسد کی حکومت کا تختہ الٹ دیا جائے۔ اس درمیان امریکہ اور لندن نے اس کام میں سب سے زیادہ بڑھ چڑھ کر حصہ لیا ہے، اور دہشت گردوں کی سب سے زیادہ مدد انہی ملکوں نے کی ہے۔ برطانوی وزیر خارجہ ولیم ہیگ نے لندن میں اپنے نئے امریکی ہم منصب جان کیری کے ساتھ مشترکہ پریس کانفرنس میں کہا کہ ہمیں چاہیے کہ شام میں مسلح مخالفین کی اور زیادہ مدد کریں۔ تازہ اطلاعات کے مطابق سعودی عرب نے بھی اردن کے راستے شام میں دہشت گرد تنظیموں کو جدید اسلحے کی سپلائی کی ہے، جبکہ شام کے اندر دہشت گرد تنظیمیں عوام کو سول نافرمانی کے لیے مجبور کر رہی ہیں۔ سعودی عرب نے کروشیا سے جدید ہتھیاروں کی ایک بڑی کھیپ شام کے دہشت گردوں کو منتقل کی۔ یہ کھیپ اردن کے کارگو طیارے کے ذریعے کرویشیا سے اردن پہنچائی گئی اور پھر اردن اور شام کی مشترکہ سرحد پر یہ ہتھیار دہشت گرد تنظیموں کے حوالے کر دیے گئے۔ واشنگٹن پوسٹ نے اپنی رپورٹ میں لکھا ہے کہ گزشتہ دسمبر مہینے سے ہی اردن تنظیموں کو ہتھیاروں کی سپلائی ہو رہی ہے۔ شام کے اندر یہ تنظیمیں جن میں بڑی تعداد غیر ملکی دہشت گردوں کی ہے، اور تیونس کے اخبار نے بھی لکھا ہے کہ اس ملک کے دہشت گرد شام میں لڑ رہے ہیں، سرکاری محکموں میں کام کرنے والے ملازمین کو دفتر جانے سے روک رہی ہیں اور ان سے جبرن سول نافرمانی کروانا چاہتی ہیں۔ صوبہ ادلب کے شہر سراقب میں القاعدہ سے وابستہ النصرہ محاذ نے ریڈیو کی عمارت کے سامنے رکاوٹیں کھڑی کر دیں اور ملازمین کو عمارت میں جانے سے روک دیا۔ اسی طرح انہوں نے ہتھیاروں کے زور پر طلبہ کو یونیورسٹی جانے سے بھی روک رکھا ہے۔ ان حالات میں شام کی حکومت بحران پر قابو پانے کے لیے عوام اور فوج کی مدد سے مؤثر کارروائیاں کر رہی ہے، جہاں فوج نے متعدد محاذوں پر دہشت گردوں کے خلاف زبردست آپریشن کیے ہیں، وہیں سیاسی قیادت نے قومی مذاکرات پر زور دیا ہے۔ شام کے وزیر خارجہ ولید المعلم نے اپنے دورے روس میں اعلان کیا کہ ان کی حکومت شام کے بحران کو حل کرنے کے لیے مسلح مخالف گروہوں کے ساتھ بھی مذاکرات کے لیے تیار ہے۔ شامی وزیر خارجہ نے اپنے روسی ہم منصب سرگئی لاروف کے ساتھ ملاقات میں کہا کہ ہم ان سبھی گروہوں کے ساتھ جو مذاکرات کرنے میں دلچسپی رکھتے ہیں بات چیت کے لیے تیار ہیں۔ شام کے وزیر اعظم وائل الحلقی نے بھی کہا ہے کہ حکومت قومی امن مذاکرات کے سلسلے میں سنجیدہ ہے۔ انہوں نے ملک کے بحران کو قابو میں لانے کے لیے سیاسی اور اقتصادی منصوبوں پر روشنی ڈالی۔ شام کے سلسلے میں یہ حقیقت واضح ہو گئی ہے کہ مغربی حکومتیں اور علاقے میں ترکی اور بعض عرب ممالک شام میں جمہوریت کو فروغ دینے کے نام پر دہشت گردوں کی مدد کر رہے ہیں، حالانکہ ان میں بعض ممالک ایسے بھی ہیں جہاں عرصے دراز سے شاہی نظام چل رہا ہے اور یہ حکومتیں اپنے ملک میں جمہوریت کے لیے چلنے والی تحریکوں کو طاقت کے ذریعے کچل دینے کی ناکام کوششوں میں مصروف ہیں۔ اس کے علاوہ یہ ممالک اسلامی ملک شام کی حکومت کو گرانے کے لیے اسلام دشمن اسرائیل سے تعاون کر رہی ہیں۔ ان تضادات کو دیکھ کر شام میں جاری تشدد کی نوعیت اور اس کے انجام کا اندازہ لگایا جا سکتا ہے۔
جی ناظرین، شام کے تعلق سے ہماری رپورٹ آپ نے ملاحظہ فرمائی۔ امریکہ اور اس کے اتحادی ایک طرف تو شام میں قومی آشتی کے عمل اور مذاکرات کی حمایت کا اعلان کرتے ہیں اور اس بات کا اعتراف کرتے ہیں کہ شام کے بحران کا کوئی فوجی حل نہیں ہے، صرف سیاسی طریقے سے اس کو حل کیا جا سکتا ہے، لیکن جیسا کہ آپ نے رپورٹ میں ملاحظہ فرمایا، مختلف طریقوں سے شام میں سرگرم مسلح دہشت گردوں کی ہماگیر حمایت بھی جاری ہے۔ لیکن گفتگو کا آغاز ہم کریں گے شام میں اخضر ابراہیمی کے مشن سے۔ تو چلتے ہیں دہلی اسٹوڈیو، جہاں ہندوستان کے سینئر صحافی اور ممتاز تجزیہ نگار جاوید نقوی صاحب موجود ہیں۔ گفتگو کا آغاز ان سے کرتے ہیں۔ جاوید نقوی صاحب، السلام علیکم جناب۔ نقوی صاحب، شام کے لیے اقوام متحدہ اور عرب لیگ کے مشترکہ نمائندے اخضر ابراہیمی کے مشن کی مدت خود ان کی منظوری سے بڑھا دی گئی ہے۔ اخضر ابراہیمی کے مشن کے بارے میں آپ کی رائے کیا ہے؟ وہ اپنے مشن میں کس حد تک کامیاب رہے ہیں؟
جی، میں سمجھتا ہوں کہ جو لیمیٹیشنز ہیں
جی
کوئی بھی عرب لیگ کی، عرب لیگ کیا ہے اس وقت سوائے اس کے کہ وہ ایک قسم کی کٹ پتلی ہے ان طاقتوں کے ہاتھ میں جو امریکہ کی کا دامن پکڑے ہوئے ہیں۔ تو میں اس نظر سے اگر دیکھوں تو مجھے لگتا ہے کہ اس میں بہت زیادہ بہت دور تلک اس کا اثر ہونے والا نہیں ہے۔ جو زمینی حقیقت ہے ہمیں اس سے اگر لگ کے ہم چلیں، اور وہ یہ ہے کہ منصوبے کیا ہیں لوگوں کے اور دقتیں کیا ہیں۔ منصوبہ یہ ہے کہ کسی طریقے سے شام جو ایک زمانے میں فرنٹ لائن سٹیٹ کا لقب اس کے لیے جائز تھا، اور شاید ابھی واحد وہ ملک رہ گیا ہے جو ایک زمانے میں فرنٹ لائن سٹیٹس کا پورا ایک پرل تھا، جس میں کہ عراق اور لیبیا اور ایک زمانے میں ایجپٹ اور جارڈن جیسے ملک بھی شامل تھے، گاہے گاہے ایک ایک کو توڑ کے اور ان کو تہس نہس کر کے کسی طرح سے پھسلا کے بہلا کے، شام ایک آخری گویا کہ ایک پین ان دا بٹ کہہ لیں یا ایک ناسور ہے جو امریکہ کی جو امپیریلزم کی جو ایک خواہش ہے، جو ایک خواب ہے، اس کے لیے وہ ایک بہت بڑا ریزسٹنس ثابت ہو رہا ہے وہاں پہ. تو اگر رجیم چینج کی بات ہو رہی ہے، اگر آپ سمجھتے ہیں کہ یہاں پہ ہی جا کے یہ معاملہ جو ہے یہ نپٹ پائے گا، تو چاہے وہ ابراہیمی صاحب کا مشن ہو یا کسی اور کا ہو، وہ اس بات پہ مبنی ہوگا اس کی کامیابی یا جو اس کے خلاف لوگ ہیں، کہ سیریا کا ابھی سیریا کی اپنی اندر کی طاقت کیا ہے، اور اس کے ساتھ جو شانہ بشانہ کھڑے ہوئے ہیں، جو ممالک جو اس کے حامی ہیں، جو اس کو ریپرزینٹ کرتے ہیں یونائٹڈ نیشنز میں، جو اس کے ساتھ بیٹھے ہوئے ہیں ایک قسم کا مورل اور ہو سکتا ہے ایک فزیکل سپورٹ دینے کے لیے بھی، میں اشارہ کر رہا ہوں روس کی طرف، اور بھی ہیں ممالک جو شاید اس پائے کے نہیں ہیں، لیکن ابھی ہم نے اس حال میں ہی خبر سنی ہے کہ روس نے پھر سے اپنی میڈیٹیرین میں جو اس کی جو وہ ہے ارماڈا ہے اس کو مضبوط کیا ہے. تو یہ کیا اشارے دکھا رہا ہے آپ کو کہ جیسے آپ کی رپورٹ نے کہا کہ امریکہ کی ایک قسم کی ہپوکرسی سامنے آ رہی ہے، ایک طرف تو وہ کہہ رہے ہیں کہ ہاں سیاسی اس کا حل ہونا چاہیے، لیکن ان کے ذہن میں جو سیاسی حل ہے وہ انہیں کے حق والا حل ہونا چاہیے، نہیں ہوگا تو اس کے لیے یہ جو اسلحے دے رہے ہیں اور جو سپورٹ کر رہے ہیں، ایک طرف کہہ رہے ہیں کہ ہاں سیاسی حل ہونا چاہیے، دوسری طرف کہہ رہے ہیں کہ نہیں جو دہشت گرد ہیں وہاں پہ، جو جن کو کہ جارڈن اور سعودی عربیہ جیسے ممالک سے مدد مل رہی ہے، وہ بھی مہم اپنی جاری رہے، خون ریزی جاری رہے. تو میں سمجھتا ہوں کہ یہ زمینی جو حقیقت ہے وہ کہیں اور لے کے جا رہی ہے ہم کو، اور اس کی وجہ یہ ہے کہ اس وقت دنیا بھر میں ایک جو بھی سرمایہ داری کا نظام ہے وہ ڈاماڈول ہے، اور آپ دیکھیں گے کہ یہ صرف شام تک، یہ اس کی آنچ جو ہے افریقہ پہ آ گئی ہے، اور لیبیا کے بعد جو حالات ہیں وہاں پہ، مالی میں جو ملٹری کیمپین چل رہا ہے، اور یہی لوگ ہیں جو گنے چنے نام دکھائی دے رہے ہیں، چاہے وہ امریکہ کا ہو یا فرانس کا ہو یا برطانیہ کا ہو، یہی لوگ، یہی گینگ آف تھری یا فور یا فائیو جو مان کے کر لیں آپ. تو میں سمجھتا ہوں کہ ایک اکنامک کرائسس جس سے کہ دنیا نپٹنے جا رہی ہے، نپٹ رہی ہے، جس کی وجہ سے باوجود اس کے کہ ایران پہ اتنے سینکشنز لگے ہیں، ایران جیسا ملک خود ایک اکنامیکلی پراسپرس دکھائی دے رہا ہے، کیونکہ شاید وہ اس کڑی میں جڑا نہیں ہے، اتنا اکنامک انٹیگریشن اس کا اس دنیا کے ساتھ اتنا نہیں ہے، جو کہ دنیا فیل ہو رہی ہے اقتصادی لیول پہ. تو جہاں پہ آپ یہ اس طرح کا بحران دیکھیں گے وہاں ملٹری کیمپینز ہوں گے، وہاں رجیم چینج کی بات ہوگی. اور میں تو نہیں سمجھتا ہوں کہ عرب لیگ سے ہو یا اقوام متحدہ سے ہو، جہاں سے ہو، لیکن جو زمین پہ دکھائی دے رہا ہے جو ایکویشن، وہ اس وقت تھوڑا سا خطرناک ہے، اور ایک پولرائزیشن کی طرف ابھی بھی گامزن دکھائی دے رہا ہے.
بہت بہت شکریہ نقوی صاحب. اور ہمارے اسلام آباد اسٹوڈیو میں اظہر آبدی صاحب موجود ہیں، پاکستان کے سینئر تجزیہ نگار. آبدی صاحب، شام کا بحران کس مرحلے میں ہے اور کس طرف جا رہا ہے؟ یہ اس طرف جا رہا ہے جس طرف امریکہ اور اس کے اتحادی چاہتے ہیں، یا اس کے برعکس حرکت کر رہا ہے؟
دیکھیے، ابھی جیسا کہ ذکر ہوا کہ جو خطے کے باقی ممالک میں آزادی کی تحریکیں شروع ہوئیں، بظاہر کچھ ممالک میں کامیابی سے ہمکنار ہوئیں اور باقی میں جاری ہیں، शाम में तो ये 2 साल से जारी है।
जी
अगर शाम की हुकूमत पॉपुलर हुकूमत ना होती, अगर शाम की हुकूमत उसी तरह की होती कि जिस तरह अमेरिका और उसके साथ जो साम्राज्य ताकतें हैं वो प्रोपेगेंडा कर रही हैं, तो शाम की हुकूमत तो 2 साल पहले गिर जाती। शाम की हुकूमत बहुत जुर्रत के साथ, बड़ी हिम्मत के साथ, और मैं ये भी कहूँगा कि बड़ी दानिशमंदी के साथ इस सूरत हाल से निमट रही है। तो ये साफ मालूम हो रहा है कि ये कोई आज़ादी की तहरीक नहीं है, ये साम्राज्य ताकतें हैं। जैसा कि अभी जिक्र हुआ, शाम की हुकूमत के जो इसराइल के ख़िलाफ़ खड़ी है, जो अमरीकी अजायम के ख़िलाफ़ सीना सपर है, और जो इन ताकतों के सीनों में कांटे की तरह चुभ रही है, वो इसको गिराना चाहते हैं। और आप ये देखिए कि बाकी ममालिक में जो अरब कंट्रीज़ हैं, आज़ादी की तहरीकें चली हैं, बहुत सो में चल रही हैं, बहरीन हमारे सामने है, ख़ुद सऊदी अरब हमारे सामने है, वहाँ पर तो कोई बॉम्ब ब्लास्ट नहीं हो रहे, वहाँ पर तो फ़ौज पर मशीन गनों से फायरिंग नहीं हो रही, वहाँ पर तो मासूम और नहित्ते शहरियों को बॉम्ब ब्लास्ट के ज़रिए, दहशतगर्दी के ज़रिए निशाना नहीं बनाया जा रहा। इसलिए कि वो जेन्युइन तहरीकें हैं, वो ख़ुद आवाम के जो अजायम हैं उनसे फूटी हैं। लेकिन यहाँ पर आप देखें कि जो इत्तलात हैं, और आप किसी भी सतह के ज़राए अब्लाग को उठा लें, आपको एक जैसी रिपोर्ट्स जो हैं वो मिलेंगी, या अगर नज़र है देखने वाली तो वो सच्ची खबरों को कंगाल लेगी कि इस वक्त शाम में कम से कम जो रिपोर्ट्स हैं 10,000 और 1 लाख तक कहा जाता है गैर मुल्की लड़ रहे हैं, चीचन हैं, उज़्बक हैं, ना जाने कहाँ कहाँ के लोग हैं। ये क्या करने चले गए हैं शाम में? ये शाम के लोगों के हुकूक के अलमबरदार कब से बन गए हैं? ये वही लोग हैं जो शाम में भी दहशतगर्दी कर रहे हैं, ये वही लोग हैं अगर आप इस तरफ आएं तो पाकिस्तान में भी दहशतगर्दी कर रहे हैं, ये पाकिस्तान में जो धमाके हो रहे हैं, पाकिस्तान में जो मासूम शहरियों को निशाना बनाया जा रहा है, ये सारी चीज़ें एक ही तरफ मिलती है। और सूरत हाल गंभीर है, इसको सादा नहीं कहा जा सकता। पाकिस्तान में पाकिस्तानी तालिबान, अफगानी तालिबान की बात होती है, और ये साफ नज़र आता है कि पीछे इनकी डोरें जो हैं वो साम्राज्यी जो ताकतें हैं उनके हाथ में हैं। तो शाम की तहरीक, जिसको तहरीक कहा जा रहा है, और दरअसल वो बगावत है और गैर मुल्कियों की उठाई हुई बगावत है, ये मैं फिर कहूँगा कि आप किसी भी हलके के ज़राए ब्लॉग को उठा लें, अमेरिका अब तक 400 मिलियन डॉलर जो डिक्लेयर्ड है ये एड दे चुका है वहाँ की जो नाम निहाद ओपोजिशन है जो वहाँ पर तहरीक चला रही है। और अभी ये अमेरिका ने कोई 60 मिलियन डॉलर का ऐलान किया है, ये सब खुली खबरें हैं। और इसके अलावा जिस तरह से असलहा पहुंचाया जा रहा है खलीज की रियासतों के ज़रिए, सऊदी अरब के ज़रिए, कतर के ज़रिए, यूएई के ज़रिए, जिस तरह वो असलहा के जो उसको जिसको फाजिल समझा जाता है क्रोएशिया में, पुराने योगोस्लाविया में, वो असलहा शिप में भरकर, बहरी जहाज़ों में भरकर, जहाज़ों में भरकर शाम में पहुंचाया जा रहा है, तो ये बात तो बिल्कुल वाज़े लगती है कि ये कोई साम्राज्यी और तागूती एजेंडा है जिस पर शाम में अमल किया जा रहा है। मकसद वाज़े है कि शाम की हुकूमत जो इसराइल के ख़िलाफ़ सीना सपर है, शाम की हुकूमत जो खित्ते में अमरीकी अजायम की राह में रुकावट है, उसको ख़त्म करना मकसूद है। लेकिन इन ताकतों को ये बात जहन में रखनी चाहिए, इराक का सबक भी उन्हें सीखना चाहिए, दीगर मालिक जहाँ पर उन्होंने हमले किए उनका सबक भी उन्हें सीखना चाहिए।
बहुत बहुत शुक्रिया।
ये ज़रूरी नहीं होता होगा कि तरफैन के हवाले से मामलात उनके कंट्रोल में रहें। अलकायदा जिसको अफ़गानिस्तान में तो वो कहते हैं कि हम अलकायदा के ख़िलाफ़ लड़ रहे हैं, इराक़ में कहते हैं कि अलकायदा ने गढ़ बना रही है उसके ख़िलाफ़ लड़ रहे हैं, माली में कहते हैं कि अलकायदा गढ़ बनाने जा रही है उसके ख़िलाफ़ लड़ रहे हैं, और अलकायदा को शाम में हेल्प की जा रही है। तो ये सूरत हाल के गंभीर होने और पेचीदा होने की गमबाजी करती है और इस बात की तरफ भी इशारा करती है कि ये ताकतें जो बज़ाहिर समझती हैं कि वो अपनी साजिशों के ज़रिए इस खित्ते को कंट्रोल कर लेंगी, वो इसको कंट्रोल नहीं कर
बहुत
पाएंगी।
बहुत शुक्रिया शुक्रिया जनाब आब्दी साहब। और नाज़रीन टेलीफोन लाइन के ज़रिए हमारा राबिता बरकरार हुआ है। नॉर्वे से हैदर हुसैन साहब टेलीफोन लाइन पर हैं। हैदर हुसैन साहब अस्सलाम वालेकुम। जनाब शाम का बहरान आज हमारी गुफ्तगू का मौजू है। इस वक्त सूरत हाल ये है कि शाम की हुकूमत ने तमाम मुखालिफ ग्रोहों से हत्ता उन ग्रोहों के साथ भी जो मुसल्ला हैं मुजाकरात के लिए मुकम्मल आमादगी का ऐलान किया है गैर मशरूत तौर पर। और रूस के वजीर खारजा के मुताबिक अमरीका भी इस नतीजे पर पहुंचा है कि शाम का बहरान सिर्फ सियासी तरीके से हल किया जा सकता है। मौजूदा जो सूरत हाल है शाम की उसके पेश नज़र आप क्या समझते हैं कौमी आश्ती का अमल कितना आगे बढ़ सकता है?
देखिए मसला यह है कि शाम की हुकूमत तो चाहती है कि मुज़ाकरात के जरिए इस मामले को हल किया जाए
जी।
लेकिन हम ये देख रहे हैं कि मगरबी ताकतें जो हैं वो अपना एजेंडा जो है मुसल्लत करने के लिए तैयार बैठी हैं। और आज भी जो इस वक्त जो ताज़ा तरीन सूरत हाल है वो ये है कि इटली के अंदर अमरीका के जो नए वजीर खारजा बने हैं जॉन केरी साहब वो इस वक्त मुलाकात कर रहे हैं शाम के जो मुखालिफिन हैं और उसमें दीगर बातों के अलावा वो ये वादा कर रहे हैं कि हम आपको मजीद असलाह देंगे, आपको हम मजीद तरबियत देंगे फौजी लड़ाई की। और दूसरी तरफ ये बात ही हो रही है कि जी शाम के ऊपर असले की पाबंदी लगाई जाए। ये बिल्कुल तारीख अपने आप को दोहरा रही है, जैसा कि हमने बोस्निया में देखा था कि बोस्निया की जब हुकूमत नई नई बनी थी आजाद हुई थी रियासत तो अक़वामे मुत्तहिदा ने उसको कबूल भी कर लिया था, उसके बावजूद भी बोस्निया पे तो पाबंदी लगा दी गई कि वो असला नहीं खरीद सकता, उसे दूसरे ममालिक असला फराम नहीं कर सकते। लेकिन दूसरी तरफ सर्बिया के जो लोग थे जो हमले कर रहे थे बोस्नियन मुसलमान आबादी पर तो उनको खुली छूट मिली हुई थी और वो बाकायदा यूगोस्लाविया से असला ले रहे थे और इस तरह ताकत का तवाजुन जो था वो बिगड़ गया और आपने देखा कि बोस्निया में कितने हजारों इंसानों का जो है कत्लेआम किया गया। तो वही सूरत हाल अब हम यहाँ देख रहे हैं कि शाम के ऊपर एक तरफ से तो पाबंदी लगाई जा रही है कि भाई शामी हुकूमत जो है जो कि एक लेजिटिमेट गवर्नमेंट है उसको तो आप असले पे पाबंदी लगा रहे हैं जबकि मुखालफीन है उनको जो है आप असला देने की और तरबियत देने की बात कर रहे हैं। मैं समझता हूँ कि ये मगरिब ममालिक का जो एजेंडा है ये कोशिश कर रहे हैं कि किसी तरह से शाम के अंदर जो है वो इख्तदार मुंतकिल किया जा सके ऐसे लोगों के हाथ में जो अमरीकी मफादात का तहफ़ कर सकें जो मगरबी मफादात का तहफ़ कर सकें। तो मसला ये है कि इधर रूस की तरफ से जो कुछ कोशिश हो रही है कि किसी तरह से मुज़ाकरात हो सके और एक ऐसा हल निकल आ सके जो कि पुरअमन हो जो कि शाम के मसाइल का एक बेहतर अंदाज में मसले का हल हो सके। लेकिन मैं जैसे मैंने कहा कि तकरीबन 1 मिलियन अफराद जो है इस वक्त वो मुहाजरीन बन गए हैं क्योंकि जिन लोगों पर भी हमले हो रहे हैं आप देख रहे हैं मुसलसल कि जो मुजाहिरीन हैं जो मुखालफीन हैं उनको बाकायदा पूरी दुनिया के लोग जो हैं वो यानी हिमायत हासिल हो रही है। जैसे मिसाल के तौर पे हमने देखा कि यहाँ खुद नॉर्वे से कुछ नौजवान जो हैं जिनका ताल्लुक अलकायदा से है और वहाबी ग्रुप है ये शाम जाके जो है वो लड़ रहे हैं। तो जब ये सूरत हाल में बाकायदा तौर पे मुसल्ला किया जा रहा है मुखालफीन को ताकि शाम के अंदर जो है वो इख्तदार किया जा सके लेकिन इससे मसला और गंभीर हो रहा है और मसला बढ़ रहा है जैसा कि हम देख रहे हैं। इसका वाहिद हल यही था कि मुज़ाकरात के जरिए से मसले को हल किया जाए और गैर मुल्की ताकतें जो हैं वो मुदाखलत ना करें। जब तक ये गैर मुल्की मुदाखलत जारी रहेगी बाहर के मुजाहिद जिहादी जो है जो बाहरी एलिमेंट जो है वो आके शाम के हल को बिगाड़ता रहेगा तो मसला हल नहीं होगा। देखिए अगर किसी मुद्दे में कोई मसला होता है तो घर वाले आपस में बैठ के बातचीत के जरिए से उस मसले को हल कर सकते हैं लेकिन जब बाहर के लोग भी उसमें शामिल हो जाएं जब बाहर की ताकतें उसमें शामिल हो जाएं तो उनके अपने मफादात होते हैं और वो अपने मफादात को इंजाम तक पहुंचाने के लिए वो घर के लोगों को इस्तेमाल करते हैं और मजीद लड़ाते हैं। यही सूरत हम इस वक्त शाम में देख रहे हैं लेकिन मैं ही समझता हूँ कि इससे خود یعنی نقصان ہوگا، جو آس پاس کے ممالک ہیں ان کو بھی نقصان ہوگا، ترکی کے مثال کے طور پہ نقصان ہوگا، جیسا کہ ہم دیکھ رہے ہیں کہ افغانستان کے معاملات میں مداخلت کر کے پاکستان کو نقصان ہوا، اور اس مداخلت کا نتیجہ آج ہم پاکستان میں دیکھ رہے ہیں جو کس طرح سے وہاں پر جو ہے حالات خراب ہوئے، کیونکہ انہوں نے 1980s میں اور 90s میں انہوں نے افغانستان میں مداخلت کی. تو میں یہ سمجھتا ہوں کہ اس مسئلے کا حل صرف یہی ہے کہ شام کے اندر جو ہے وہ مذاکرہ شروع کیے جائیں، اور خود شامی افراد جو ہیں وہ آپس میں بیٹھ کے حکومت کے ساتھ اور مخالفین جو بھی ہیں وہ اس مسئلے کا حل نکالیں. لیکن اگر آپ مداخلت ہوگی، بیرونی طاقتیں اگر اس میں اس معاملے میں مداخلت کریں گی اور مظاہرین کو اسلحہ پرووائڈ کریں گی، ان کی جو ہے وہ جنگی تربیت دیں گی ان کو، تو یقیناً معاملہ اور مزید بگڑے گا اور یہ کوئی حل نہیں نکلے گا اس مسئلے کا.
جی حیدر حسین صاحب، یہ امریکہ اور ان کے اتحادیوں کا ایجنڈا کیا ہے شام میں؟
بہت سیدھی سی بات ہے، دیکھیے ہر وہ حکومت جو کسی بھی طرح سے امریکی مفادات کی راہ میں رکاوٹ ہو، اسرائیلی مفادات کی راہ میں رکاوٹ ہو، آپ جانتے ہیں کہ امریکی جو خواہش یہ ہے کہ اسرائیل کو جو ہے وہ مشرق وسطی میں ایک ایسی ریاست منوا لیا جائے کہ جس کے آگے سب لوگ سر بجدو ہو جائیں، سب اس کے آگے جھک جائیں. واحد شامی حکومت مڈل ایسٹ میں اس طرح کی ہے، ایک حزب اللہ اور ایک شامی حکومت جو اسرائیلی برتری کو تسلیم کرنے کے لیے تیار نہیں ہے، کیونکہ اس کے برخلاف جو عرب ممالک ہیں ہمیں نظر آتا ہے کہ وہ بالکل انہوں نے ہتھیار ڈال دیے اسرائیل کے سامنے، وہ کسی قسم کی مداحمت نہیں کر سکتے اسرائیل کے سامنے. آپ کے سامنے جارڈن کی مثال موجود ہے، آپ کے سامنے دیگر عرب ممالک کی مثال موجود ہے کہ وہ بالکل یعنی اسرائیلی برتری کو تسلیم کر کے انہوں نے اپنے سر تسلیم خم کر دیے ہیں. واحد دو قوتیں ہیں اس وقت جو اسرائیل کے خلاف سر اٹھا کر جینے کی کوشش کر رہی ہیں، ایک حزب اللہ ہے لبنان کی اور ایک شامی حکومت ہے، یا اب ہم دیکھ رہے ہیں کہ فلسطین میں حماس کی حکومت ہے. تو یہ دو تین قوتیں ہیں جو کوشش کر رہی ہیں کہ اسرائیلی برتری کو تسلیم نہ کیا جائے، اور جو امریکہ چاہتا ہے کہ اس کے بعد آپ ان کی برتری تسلیم کر لیں اور ان کے سامنے آپ جھک جائیں تو معاملہ ٹھیک ہو جائیں گے. تو میں سمجھتا ہوں کہ امریکی مفادات کے راہ میں ایک بڑی رکاوٹ جو ہے وہ شامی حکومت ہے، لہٰذا ان کا ایجنڈا یہ ہے کسی طرح سے شام کی حکومت کو ختم کر کے اس کی جگہ ایک ایسی حکومت آ جائے جیسی حکومتیں موروکو میں ہیں، جیسی حکومتیں سعودی عرب میں ہیں، جیسی حکومتیں جو ہیں وہ آپ کے عمان میں ہیں، جو کہ امریکہ کے سامنے بھی سر تسلیم خم کر دیں اور اسرائیل کے سامنے بھی. تو بڑا سیدھی سی بات ہے کہ وہ ایسی کسی ریاست کو قبول نہیں کر سکتے مشرق وسطی میں جو ایک آزادانہ مختار ریاست ہو، جو اسرائیل کے سامنے ڈٹ سکے، جو اسرائیل کی برتری کو تسلیم کرنے سے انکار کرے. تو یہ بڑا سیدھا ہے. اصل میں تو یہ دیکھیے کہ امریکہ کی تمام فورن پالیسی جو ہے اس کا ایجنڈا صرف اور صرف ایک ہے، اور وہ ہے اسرائیل کا تحفظ، اور اس کے علاوہ ظاہر ہے جو ان کے اپنے انہیں کوئی خطرہ نہیں ہے کسی بھی حکومت سے، کسی بھی ریاست سے. لیکن مشرق وسطی میں کیونکہ ان کی ایک ایسی حکومت ان کی موجود ہے جس کو تحفظ جو ہے وہ امریکہ پرووائڈ کرتا ہے، امریکہ کی جو یہودی لابی ہے وہ اس کو تحفظ فراہم کرتی ہے. سینٹ کے علاقین کی اگر تعداد دیکھ لیجیے، اس میں سب سے زیادہ جو لوگ ہیں وہ زائنسٹ لوگ ہیں، جو اسرائیلی حکومت کی تحفظ کی بات کرتے ہیں. امریکی تحفظ کی بات نہیں کرتے، وہ امریکی مفادات کی بات نہیں کرتے، وہ بیٹھتے امریکی سینٹ میں ہیں، امریکی کانگریس میں، وہ بات کرتے ہیں اسرائیل کی. تو بڑا سیدھا سا ہے، میں نے اس میں کوئی شک و شبہ کی کوئی گنجائش نہیں ہے کہ کیوں ہم حکومت کو ختم کرنا ہے. کیونکہ اگر یہ لوگ اتنے ہی یعنی مہربان ہوتے، اتنے ہی اگر یہ جمہوریت کے اور اس کے حامی ہوتے، تو ابھی میں بحرین سے واپس آیا ہوں پرسوں، اور بحرین میں جو حالات میں اپنی آنکھوں سے دیکھ کر آیا ہوں کہ ہر روز وہاں پہ مظاہرے ہو رہے ہیں، وہاں پہ ہر روز وہ نوجوان سڑکوں پہ آتے ہیں، ٹائر جلاتے ہیں، تو وہاں پہ کیوں نہیں ہم دیکھتے کہ یہ مغربی حکومتیں جو ہیں وہ مظاہرین کو تربیت دیتی ہیں، انہیں اسلحہ پرووائڈ کرتی ہیں اور الخلیفہ فیملی کے خلاف قیام کرنے کو ابھارتی ہیں. وہاں پہ تو ہم دوہرا معیار دیکھتے ہیں. وہاں پر جو ہے وہ برطانیہ جو ہے وہ پرووائڈ کرتا ہے حکومتوں کو آنسو گیس کے شیل پرووائڈ کرتا ہے کہ وہ نہت کے نوجوانوں پر جو ہے وہ گولیاں چلائیں اور آنسو گیس کے شیل پھینکیں، لیکن دوسری طرف ہم شاہ سے دیکھتے ہیں کہ حکومت کے خلاف مظاہرین کی آپ سپورٹ کرتے ہیں. تو یہ منافقانہ دوہری پالیسی ہے جو ہمیں بڑی نظر آ رہی ہے، کیونکہ شام کی حکومت جو ہے وہ امریکی مفادات کے خلاف یہ راہ میں رکاوٹ ہے، جبکہ بحرین کی حکومت جو ہے وہ ان کی پٹو ہے، لہٰذا جو پٹھو حکومت ہے اس کے تحفظ کے لیے ہر حکومت کوشش کر رہی ہے، میں بھی پوری کوشش کر رہا ہے. اسی طرح ہم کل کا ہم نے بیان دیکھا ٹونی بلیئر کا کہ وہ کہتے ہیں کہ جناب انٹروینشن کرنی چاہیے شام کے اندر، حالانکہ یہ وہی شخص ہے، یہ وہی جنگی جرائم کا مرتکب شخص ہے کہ عراق میں جو ہے وہ ایک جھوٹی اس کی بنیاد پہ یہ لوگ عراق میں گئے اور وہاں پر 1 ملین سے زیادہ عام شہری جو ہیں وہ اب تک ہلاک ہو چکے ہیں. تو یہ لوگوں کا دوہرا معیار ہے، بڑی منافقانہ پالیسی ہے مڈل ایسٹ میں، وہ ہمیں سب کچھ صاف نظر آ رہی ہے. تو بہرحال بنیادی مسئلہ وہی اسرائیل کا ہی ہے کہ اسرائیلی حکومت کو تحفظ فراہم کرنا ہے اور مڈل ایسٹ کی ان آمریتوں کو تحفظ فراہم کرنا ہے جو امریکی مفادات کا تحفظ کرتی ہیں مڈل ایسٹ میں.
بہت بہت شکریہ حیدر حسین صاحب، بہت بہت شکریہ. نقوی صاحب، جناب یقیناً شام میں جو کچھ ہو رہا ہے وہ شام تک تو محدود نہیں رہے گا، جیسا کہ آپ نے بھی اشارہ کیا کہ امریکہ اور اس کے اتحادیوں کا جو منصوبہ ہے وہ کافی وسیع تر ہے، چنانچہ آپ نے مالی کی طرف اشارہ کیا. مالی میں جن لوگوں کے خلاف فوج اتاری گئی ہے یہ وہی گروہ ہیں جن کی حمایت امریکہ فرانس نے خاص طور پر لیبیا میں کی تھی، اور وہی گروہ ہیں جو شام میں حکومت کے خلاف جنگ کر رہے ہیں اور امریکہ اور اس کے اتحادی ان کو سپورٹ کر رہے ہیں. جبہت النصرہ القاعدہ سے وابستہ گروہ ہے اور اس کو خود امریکہ نے دہشت گردوں کی فہرست میں شامل کر رکھا ہے، لیکن شام میں ان کی حمایت کی جا رہی ہے. یہی گروہ جب لیبیا میں سرگرم ہوئے تو امریکہ اور اس کے اتحادیوں نے اس کی حمایت کی، مالی میں ان کے خلاف جنگ کر رہے ہیں، کھیل کیا ہے یہ؟
مالی سے اور زیادہ بڑا کھیل ہے یہ.
جی
یہ کھیل ہے ایران کو گرانے کا. ایران کو گرا کے ایران بذات خود ایسا کراس ہیئرز میں نہیں ہے. ایران بھی جس طرح سے سیریا جو ہے سینا سے پر کھڑا ہے اسرائیل کے کو چیلنج کرنے کے لیے، اسی طرح سے ایران کا جو کنٹرول ہے مشرق وسطی سے اتنا مجھے نہیں دکھائی دے رہا. اس کی اسٹریٹجک ویلیو جو ہے وہ کیسپین کی وجہ سے ہے، اور کیسپین پہ جب نگاہیں ڈالیں گے تو سامنے روس کھڑا ہوا ہے. اب آپ کو اندازہ ہوگا کہ روس کیوں اتنا بہت بڑا پلیئر دکھائی دے رہا ہے جو مالی میں آپ کو نہیں دکھائی دے گا. مالی میں زیادہ تر اس وقت چین ہے، اور چین کا جو طریقہ ہے وہ بہت ہی کوائٹ اور سبڈیوڈ طریقے سے رہے کہ شیخ بھی خوش رہے، شیطان بھی ناراض نہ ہو، اور اس طرح سے وہ اپنا کام نکالتا ہے. لیکن روس کے جان پہ بنائی ہے. اگر خدا نخواستہ یہ سمجھیں کہ ایران کے اوپر آنچ آتی ہے تو اس کے بعد سامنے کیا نظر آ رہا ہے آپ کو، اور اس کے پیچھے منصوبہ کیا ہے؟ منصوبہ یہ ہے کہ یہ تو ہم نے کنسولیڈیٹ کر لیا، یہاں پہ تو ہم بیٹھ چکے ہیں، اسرائیل ہے، ایجپٹ ہے، باوجود اس کے کہ وہاں پہ مسلم برادرہڈ کی سرکار دکھائی دے رہی ہے وہ بھی ملے ہوئے ہیں. اگر آپ دیکھیں کس طریقے سے انہوں نے پیچھے بیک ڈور سے اپنا ایک گویا کے نمائندہ وہاں پہ فٹ کر لیا ہے. تو لیکن سینٹرل ایشیا کا جو کھیل ہے وہ یہ ہے کہ یہاں پہ کنسولیڈیشن کرنے کے بعد جو تمام ریسورسز ہیں، جو اصل میں یورپ کو کیا چیز سپورٹ کر رہی ہے، اور یورپ کی ہیٹنگ سردیوں میں جو گیس ملتی ہے کہاں سے ملتی ہے؟ روس سے ملتی ہے. اور ایران بھی اس میں شامل اگر ہو جائے تو روس کو انڈر مائن کر سکتے ہیں آپ. تو طریقہ یہی ہے. اور ایران کیونکہ بیٹھا ہے، روس ادھر بیٹھا ہے، ترکمنستان کو بھی آپ نے اپنے گویا کے قبضے میں کر رکھا ہے. تو یہ جو ایک مہم ہے وہ صرف مشرق وسطی تک، جسے آپ نے سوال کیا کہ مالی میں وہ کبھی القاعدہ کو ہنٹ کر رہے ہیں تو کبھی القاعدہ کی حمایت کر رہے ہیں، لیبیا میں کبھی القاعدہ کی حمایت کر رہے ہیں، سیریا میں کبھی آپ دیکھیں گے کہ کہیں القاعدہ کہیں ان کے پیرول پہ نہ ہو کہ یہ جیسے کہ ایجنٹ پروکیٹرز ہوتے ہیں کہ ہم کچھ کہیں آگ لگائیں گے تم اس کو بجھانے آؤ اور اسی بہانے وہیں پہ بیٹھ جاؤ. تو یہ ایک خاص ایک پیٹرن دکھائی دے رہا ہے، چاہے وہ یمن کے ذریعے سے ہو، چاہے افغانستان کے ذریعے سے ہو، اور ہمیں تو پاکستانی ہمارے جو دوست بتاتے ہیں کہ ان کا جو خروج ہوگا افغانستان سے جو پلانڈ ہے وہ اس لیے نہیں ہوگا کہ وہ وہاں سے غائب ہو جائیں گے، ہو سکتا ہے پاکستان میں بیٹھ جائیں وہ. تو کیونکہ پورا جو گھیرا بندی ہے وہ ایران ایک ذریعہ ہے روس الٹیمیٹلی، کیونکہ اور روس گرے گا تو پھر چین جو ہے بہت دور نہیں رہ پائے گا. تو یہ पूरा शंघाई इनिशिएटिव इसमें है, डामाडोल है, क्रॉस हेयर्स में है, क्योंकि चैलेंज असल में कहां से आ रहा है? अगर रूस ना हो, मेरे ख्याल से अगर रूस ना होता तो शाम की हुकूमत गिर गई होती। ये बात अपनी जगह पे आप मान के चलें कि सिर्फ और सिर्फ ये कि अंदरूनी सपोर्ट है, ये कोई गारंटी नहीं है, क्योंकि मिलिट्री कैंपेन्स होते हैं। मिलिट्री कैंपेन्स अगर आप अमेरिका के खिलाफ कर दीजिए और वहां पे उस तरह का डिफेंस ना हो तो अमेरिका खुद 52 खित्तों में बढ़ जाएगा। लेकिन वो कहीं भी आप हिंदुस्तान पे करके देख लीजिए या चीन पे करके देख लीजिए, तो तोड़ना अगर कहीं इजाजत मिल गई तो तोड़ना कितना इतना मुश्किल नहीं है। लेकिन क्योंकि वहां पे एक चैलेंज है, वो है बिल्कुल जैसे कोल्ड वॉर वाली चीज दिखाई दे रही है। मैं नहीं समझता हूं कि अमेरिका के मंसूबों में ये फैक्टर जो है इसको उन्होंने नेगोशिएट कर लिया है कि अल्टीमेटली हम रूस पे को दबा लेना चाहते हैं, क्योंकि रूस से हमें साइबेरिया तक खुली छूट मिल जाती है लूट और प्लंडर की। लेकिन क्या हम वहां पे जो इस वक्त हुकूमत है उसको अपने साथ कर सकते हैं? जो वहां पे जो प्रेसिडेंट शाना बशाना खड़ा है ईरान के साथ और सीरिया के साथ, क्या हम उसको वहां पे भी कोई रिजीम चेंज कर सकते हैं? मैं नहीं समझता हूं कि इस तरतीब, क्योंकि दूसरी तरफ अगर आप देखें तो एक ये बात भी चल रही है कि किस तरह से रूस के साथ मिलके अमेरिका और रूस एक सिग्नल करें कि साहब हम न्यूक्लियर असलहे जो हैं दोबारा एक बार उसको लाया गया है टेबल पे, बात हो रही है कि हम कम करें। और ये बात तभी हो सकती है जब आपके पास दूसरे किस्म का कॉन्फिडेंस हो, सिग्नल्स हो। लेकिन अभी क्या लग रहा है, रूस की कश्तियां मेडिटेरेनियन में आ रही हैं और अमेरिका जो है वो एंटी सीरियन मिलिटेंट्स को और टेररिस्ट को सपोर्ट कर रहा है और इसराइल रोजाना धमकी दे रहा है ईरान पे हमला करने के लिए। तो मामला जो है थोड़ा सा जिसको कहते हैं कि रेजर्स एज पे है। हमें अगर दिखाई दे रहा है तो ठीक है, नहीं दिखाई दे रहा है तो गायबाना तौर पे वो है। और उसके जो मंसूबे हैं वो मैं दिखाने की बताने की कोशिश कर रहा था कि शायद वो सेंट्रल एशिया तक उसका असर हो। अफ्रीका तो है, एक वर्जिन टेरिटरी है, प्री कॉलोनियलिज्म खत्म होने के बाद ये दोबारा जो रिकॉलोनाइजेशन हो रहा है उसका, वो सिर्फ रिसोर्सेज की वजह से हो रहा है, तेल की वजह से हो रहा है। लेकिन वहां पे वो रेजिस्टेंस आपको नहीं मिलेगा जो इस वक्त मशरिक़ वुस्ता और बिलखुसूसन ईरान और उसके जरिए से सीरिया के यहां, और सीरिया की वजह से आपको हिजबुल्ला और हमास तक ये दिखाई दे रहा है। तो ये कड़ी है, कहीं से अगर ये इसको तोड़ सकते हैं तो इनकी कामयाबी अमेरिकन्स की और इंपीरियलिज्म की हो भी सकती है, लेकिन मुझे ऐसे आसार कम दिखाई दे रहे हैं।
बहुत बहुत शुक्रिया जी। आब्दी साहब, आप क्या कहते हैं, रूस शाम के मामले में जो पूरी तरह से डट गया है, हत्ता जैसा कि नकवी साहब ने बताया कि मेडिटेरियन में रूस की जंगी कश्तियां भी पहुंच चुकी हैं और इसको उसने छुपाया भी नहीं है, मेडिटेरियन में उसने जंगी मशकें भी की हैं, इस हद तक इससे पहले तो रूस किसी मुल्क के सिलसिले में आगे नहीं बढ़ा था, शाम के सिलसिले में इतना आगे क्यों बढ़ा है?
देखिए, यहां पर मैं थोड़ा सा अपने जो फाजिल तबसरा निगार हैं उनसे इख्तलाफ करूंगा और बहुत सी जगह पर जाहिर इत्तेफाक भी करूंगा। पहली बात तो ये कि शाम की हुकूमत, जैसे मैंने कहा कि दो साल से, अब दो साल हो गए इस बगावत को, अपनी जगह पे खड़ी है। वो ये सूरत हाल ये बताती है कि शाम की हुकूमत एक पॉपुलर हुकूमत है और जो लोग शाम जाते हैं वो देखते भी हैं कि मौजूदा जो हुक्मरान हैं उनकी आवाम में से है। अगर शाम की हुकूमत पॉपुलर हुकूमत ना होती, अगर शाम की हुकूमत आवाम की उमंगों की आयनादार ना होती तो रूस नहीं बचा सकता था। रूस ने कोई इकदाम नहीं किया, अमेरिका ने कई ममालिक पे हमले किए, रूस कुछ नहीं कर सका। लिहाजा आवाम का किसी हुकूमत के साथ होना ये ज़रूरी अमर होता है मुकावमत के लिए, सीना सपर होने के लिए और खड़े रहने के लिए। यहाँ तक तो बात ठीक है। उसके बाद बहरहाल उस बात से मैं इत्तेफाक करता हूँ कि रूस इस मामले में एक बहुत अहम प्लेयर है और खुद रूस इस बात को सहार चुका है, रूस इस बात को देख चुका है कि वो एक बहुत बड़ी आलमी सुपर पावर था और उसके हिस्से बखरे हो गए। और उसमें भी अब बहुत सी स्टोरीज आ रही हैं कि अमेरिका का बहुत बड़ा हाथ था, तो रूस अपनी इस आलमियत को भी देख रहा है और वो ये देख रहा है कि अगर अमेरिका शाम की हुकूमत को गिरा देता है या इधर लबनान में हिजबुल्ला का जोर तोड़ देता है तो फिर रूस को इस खित्ते में कहीं जगह नहीं मिलेगी। लिहाजा वो अपनी सालमियत के लिए, अपने मफादात के लिए
डेढ़ मिनट का वक्त हमारे
शाम
पास
के साथ
रहेगा।
खड़ा है और जो सूरत हाल इस वक्त नजर आ रही है ऐसे लगता है कि वो खड़ा रहेगा।
जी डेढ़ मिनट का वक्त है हमारे पास, डेढ़ मिनट में अपनी गुफ्तगू अगर आप मुकम्मल कर लें तो हम शुक्रगुजार होंगे।
जी जी तो मैं अर्ज यही कर रहा था कि शाम की हुकूमत के साथ बहरहाल अवाम है, पूरी दुनिया जो है साम्राज्य ताकतें मुखालफीन को असलाह फराहम कर रही हैं, अखलाकी इमदाद फराहम कर रही हैं, मादी इमदाद फराहम कर रही हैं, लेकिन मुझे सूरत हाल ये नज़र आ रही है कि इंशाअल्लाह शाम की हुकूमत इन साम्राज्य ताकतों का मुकाबला करेगी और इसराइल के खिलाफ, अमरीका के खिलाफ जो है वो सीना सपर रहेगी।
बहुत बहुत शुक्रिया आपजी साहब, बहुत बहुत शुक्रिया। इसी के साथ हम जावेद नकवी साहब के भी शुक्रगुजार हैं और हैदर हुसैन साहब के भी, इसमें दो राय नहीं कि बहरहाल शाम की हुकूमत अपने अवाम की मदद से अब तक डटी हुई है, लेकिन अमेरिका और उसके इत्तेहादी भी अपनी पूरी कोशिश कर रहे हैं। और जैसा कि जावेद नकवी साहब ने कहा है कि अमेरिका और उसके इत्तेहादियों का प्रोग्राम, खासतौर पर अमेरिका का, ये सिर्फ शाम तक महदूद नहीं है बल्कि उसकी निगाहें अफ्रीका और मुमकिन है कि रूस तक भी हों। लेकिन एक नुक्ता और भी है कि अगर ताकत के बल पर हुकूमतें गिराने का रिवाज चल पड़ा तो फिर वो हुकूमतें जो इस वक्त शाम के खिलाफ इलाके की, वो हुकूमतें जो अमेरिका का साथ दे रही हैं, मेरा इशारा सऊदी अरब, कतर और ख़ास तौर पर उर्दून की तरफ है जहां शाही निज़ाम है, उनकी भी खैर नहीं है। अगर ये तरीका चल पड़ा तो फिर उनके यहाँ भी यही तरीका अमरीका और उसके इत्तेहादी बरूए कार ला सकते हैं। प्रोग्राम के बारे में हमें आपकी राय का भी इंतजार रहेगा। हमारा ईमेल एड्रेस है andaz_jahan@theRateOfSaharTV.ir। इसी के साथ हम आपसे इजाजत चाहते हैं, खुदा हाफिज़।